जब हामी मत्ती तीन अध्यायमा पल्टाउँछौ, मत्ती तीन को एक दुई पदमा पढ्नेछौ। ती दिनहरूमा बप्तिस्मा दिने युहन्ना यहुदियाको उजाड स्थानमा यसो भन्दै प्रचार गर्दै आए, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। प्राचीन समयहरूमा कस्तो हुन्थ्यो भने राजा आफ्नो दरबारबाट निस्केर कुनै सहरमा कुनै कामले जानु पर्यो, अथवा कुनै गाउँमा त्यहाँ आउँदैछन् भने राजा एक्लै जाँदैन थिए। राजा जानुभन्दा अगाडि नै, निकै अगाडि नै त्यहाँ चाहिँ अग्रदूतहरू दौडिन थाल्थे घोडामा सहयोग, अनि उनीहरू चाहिँ गाउँ गाउँ सहर हुँदै उनीहरू कराउँथे, राजा आउँदै हुनुहुन्छ, राजा आउँदै हुनुहुन्छ है। अनि उनीहरूले यो खबर बताउँदै बताउँदै जान्थे, सबैजना चाहिँ तयार हुन्थे त्यो राजाको लागि। त्यसैले राजाहरूको पनि राजा प्रभु येशू ख्रीष्ट, जो चाहिँ अब जन्मिनु भएको झन्डै 30 वर्ष भइसक्यो, 2 अध्यायबाट 3 अध्यायमा जाँदाखेरि चाहिँ लगभग 30 वर्षको समय बितिसक्यो, र अब उहाँ चाहिँ आफ्नो प्रजा इजरायलका प्रकट हुने बेलामा चाहिँ उहाँको पनि विशेष अग्रदूत उहाँले पठाउनुहुन्छ, जसको नाम चाहिँ हो बप्तिस्मा दिने युहन्ना। उसको नाम युहन्ना हो, अनि उसले बप्तिस्मा दिएकाले उसलाई बप्तिस्मा दिने युहन्ना भनेको छ। अनि उसको पनि एउटा खबर छ, उसको खबर चाहिँ हामी घरिघरि हेर्नेछौँ त्यसको अर्थ, अनि जसमा चाहिँ उसले भन्छन् पश्चाताप गर, उसको खबर नै यही छ। अनि उसले भन्छन् किनभने स्वर्गको राज्य नजिकै आएको छ। युहन्नाको काम चाहिँ के थियो भने इजरायललाई मुक्तिदाताको निम्ति तयारी गराउनु, राजाको निम्ति तयारी गराउनु, किनभने मुक्तिदातालाई साँच्चै नै स्वागत गर्न सक्नको लागि चाहिँ एउटा व्यक्ति इमान्दार साथ उसले आफ्नो पाप महसुस गर्नै पर्छ, किनभने पापीलाई मात्र मुक्तिदाता चाहिन्छ। अनि त्यसैले ती व्यक्तिहरूले चाहिँ आफ्नो पाप महसुस गरोस् भन्ने उद्देश्यले चाहिँ योहन्ना पठाइएका थिए। अनि जब उनीहरूले चाहिँ योहन्नाद्वारा बप्तिस्मा लिन्थे, उनीहरूले चाहिँ सार्वजनिक रूपमा चाहिँ के भनिरहेको थियो भने हामी पापी हौ, हामी चाहिँ पश्चाताप गर्छौँ भनेर आफ्नो पापहरू स्वीकार गरिरहेको बुझिन्थ्यो, जुन चाहिँ हामी यहाँ पढ्छौँ 3 अध्यायको 5 पदमा। हेर्नुहोस् त, तब यरुसलम सबै यहुदिया र यर्दन वरिपरिका सबै इलाकाका मानिसहरू उनी कहाँ गए, युहन्ना कहाँ गए, 6 पद, अनि आआफ्ना पाप स्वीकार गर्दै उनीद्वारा यर्दनमा बप्तिस्मा लिए। अब पुरानो नियमको समयमा भएका जुन यी भविष्य वक्ताहरू भविष्यवक्ताहरूले चाहिँ के गर्थे भने उनीहरू चाहिँ गवाही दिन्थे घरिघरि, अनि कि इजरायललाई चाहिँ सम्झना गर्थे, इजरायलीहरू हामी त परमेश्वरको भण्डारीहरू हौ, हामी परमेश्वरको गवाही हुनुपर्छ यो संसारको बिचमा। जसरी तपाईँले हेर्नुभयो भने यशया 43:10 नोट गरेर राख्नुहोस् होइन, के भन्नुभएको छ भने हे इजरायलीहरू तिमीहरू मेरो साक्षी हो भनेको छ, तिमीहरू मेरो साक्षी हो ताकि म नै परम प्रभु हुँ भनेर तिमीहरूले जान बुझेर विश्वास गर्न सक। अनि उनीहरूले चाहिँ सारा संसारलाई चाहिँ साँचो परमेश्वर चाहिँ मूर्ति होइन, घाम होइन, सृष्टि गरेका चिजहरू होइन, तर हामीसँग करार बन्नुभएको परमेश्वर हो भन्नु पर्थ्यो। त्यसैले पुरानो नियमको अगमवक्ताहरूले चाहिँ इजरायलीहरूलाई चाहिँ घरिघरि सम्झना गराउनु पर्थ्यो, उनीहरूलाई के अरे विश्वासयोग्य हुनुपर्छ भनेर। अब यही पुरानो नियम अगमवक्ताहरूकै लाइनमा है त्यही हिसाबले चाहिँ बप्तिस्मा दिने युहन्ना पनि अब देखा परेछन्, त्यो कनेक्सन गर्नुपर्छ क्या। यशया, यर्मिया, इजिकियल, मिका यी सब होइन गर्दै गर्दै बप्तिस्मा दिने युहन्ना पनि त्यही हो। हुन त हामीले नयाँ नियम भनेर चाहिँ हामी नयाँ नियममा पढ्छौँ, तर वास्तवमा परमेश्वरले पुरानो नियम र नयाँ नियम भनेर पनि छुट्याउनु भएको छ नि, खालि बाइबल छ उहाँले, पवित्र शास्त्रहरू भनेछ। त्यसैले त्यसैले पुरान नियम र नयाँ नियम हाम्रो भाषामा त्यसलाई जोड्ने एक भनौँ न त्यहाँ चाहिँ बक्तिसमा दिने यहुन्ना चाहिँ पुरान नियमकै उपभोक्ता हो भन्नुपर्छ. तर यहुन्ना चाहिँ सबैभन्दा महान अगमवक्ता प्रभु येशूले नै भन्नु मोसभन्दा पनि यसैभन्दा पनि अनि अन्तिम अगमवक्ता पनि हो पुरान नियमको लाइनमा आएका अगमवक्ताहरूको. किन सबैभन्दा महान भने चाहिँ अरूले चाहिँ परबाट मसीह आउँदै हुनुहुन्छ परबाट उनीहरूले चाहिँ औँल्याए तर बक्तिस्मा दिने यहुन्नाले त प्रभु येशूलाई औँल्याउने मात्र होइन उहाँलाई हातले छोए हातले छोए किनभने उहाँ मानिस बनिसक्नु भएको अरूहरूले त छुन पाएनन् किनभने उहाँ जन्मै नै भएको थिएन. उनीहरूले चाहिँ दर्शनमा देख्थे उनीहरूले लेख्थे तर बक्तिस्मा दिने यहुन्नाको सन्देश चाहिँ के थियो भने ऊ यहीँ हुनुहुन्छ उहाँ है अरूहरूले चाहिँ आउँदै हुनुहुन्छ एक दिन भन्थ्यो भने बक्तिस्मा दिने यहुन्नाले चाहिँ हेर संसारको पाप उठाइलाई जाने परमेश्वरको थुमा उहाँ हो आँखाले नै देख्दै अनि अरूहरू चाहिँ उहाँलाई छोडेर उहाँलाई पछ्याउँथे उहाँ नै हुनुहुन्छ शब्द प्रतिज्ञा गरिएका उहाँ नै हो भनेर चाहिँ बक्तिस्मा दिने यहुन्नाको सन्देश चाहिँ एकदम सरल थियो. अब बक्तिस्मा दिने यहुन्नाको प्रचारले चाहिँ के गर्यो भने इजरायललाई पुरै दोषी ठहरा किनभने सबभन्दा पहिलो शब्द नै उसको मुखबाट निस्किन्छ पश्चाताप गर किनभने उहाँलाई दण्डवत गर्न पनि गएन उनीहरू उहाँ जन्मिँदा अनि 30 वर्षसम्म चाहिँ उहाँ नचिनिने रूपमा अज्ञात रूपमा नै रहनुभयो. 12 वर्षको उमेरमा भएको एउटा घटना बाहेक हामीलाई केही पनि बताएको छैन इजरायललाई वास्तव पनि छैन त्यसैले पश्चाताप गर भन्नेछ. यो पश्चाताप भन्ने शब्दको अर्थ चाहिँ विचार बदलिनु भनेको मन परिवर्तन हुनु परमेश्वरको बारेमा मन परिवर्तन हुन खाँचो छ. बक्तिस्मा दिने यहुन्नाले इजरायललाई भन्नेछ पश्चाताप भनेको आफ्नो विषयमा नै मन परिवर्तन हुनु सोचाइ बदलिनु पापको बारेमा जे सोचिरहेको थियौँ त्यो होइन रहेछ भनेर पुरै सोचेर बन्दिनु त्यसलाई पश्चाताप भन्छ है. किनभने जबसम्म एउटा व्यक्तिको यो धारणा विचार नै बदलिँदैन नि आफ्नो बारेमा परमेश्वरले मलाई कसरी हेर्नुहुन्छ ए त्यसरी पो हेर्नु हुँदो रहेछ भनेर मैले त आफूलाई यसरी हेरिरहेको थिएँ ठिकै जस्तो लागेको थियो आफूलाई त मैले के पाप गरेको छु जस्तो लागेको थियो तर होइन म त पश्चाताप गर्नुपर्ने पापी रहेछ भनेर जब एउटा व्यक्तिले नदेखेसम्म है उसले मुक्ति पाउन सक्दैन. त्यसैले बक्तिस्मा यहुन्नाले भन्छ पश्चाताप गर त्यसैले उनीहरूले चाहिँ आफ्नो पाप देख्नुपर्ने आफ्नो रोग आफ्नो एकदम हृदयको डरलाग्दो रोग क्यान्सर भन्दा डरलाग्दो छली हृदयको रोग देख्न खाँचो थियो. किनभने एउटा स्वधर्मी व्यक्ति होइन जसलाई हामीले जहिले पनि भेटिरहन्छ त्यस्तो व्यक्तिहरू होइन तपाईँले पाप गर्नुभएको छ त भन्दाखेरि खै बाबु मैले के गरेँ जस्तो त लाग्दैन भन्छ उसलाई त लाग्दैन नै अब उसको मन बदलिनुपर्छ पश्चाताप गर्नुहोस् परमेश्वरले त तपाईँ सबैले पाप गरेको छ भनेर अब उसले के गर्छ है हामीले उसलाई होइन पाप महसुस गराउन चाहिँ अलिकति पनि सक्दैन तर यहाँ लेखेको कुरा त बताइदिनु पऱ्यो नि परमेश्वर खबर यही हो बक्तिस्मा दिने यहुन्नाले त्यति भन्दैछ पश्चाताप गर किनभने त्यो नगरेसम्म उनीहरूले मुक्ति पाउन सक्दैन. जबसम्म परिवर्तन हुँदैन यो सोचाइ आफ्नो बारेमा परमेश्वरको बारेमा आफ्नो पापको बारेमा परमेश्वरले मलाई कसरी हेर्नुहुन्छ भन्ने बारेमा उसले ऊ मुक्ति पाउनै सक्दैन ऊ स्वर्ग जानै सक्दैन. अति गम्भीर छ यो शब्द पश्चाताप गर. अब पुरान नियमको अन्तिम पुस्तक मलाकी लेखिएपछि परमेश्वरले कुनै अगमवक्ता नै पठाउनु भएको थिएन 400 वर्ष भइसकेको थियो अनि 400 वर्षको चुपचाप स्वर्ग नै चुपचाप भइसकेको अवस्थामा 81 उजाड स्थानमा चाहिँ एउटा कराइरहनेको आवाज जसरी यहाँ 3 पदमा लेखेको छ उहिले भविष्यवाणी गरे अनुसार किनकि यी भनेको बक्तिस्मा दिने उनै हुन् जसको विषयमा यसै भविष्यद्वारा यसो भनिएको छ उजाड स्थानमा कराइरहनेको आवाज प्रभुको बाटो तयार पार उहाँका गोरेटहरू सिधा बनाऊ कसरी तयार हुने होइन अग्रदूतले चाहिँ तयार पार्दै जान्छ कसरी तयार हुने पश्चाताप गरेर तयार हुने है. अब यो शब्द स्वर्गको राज्य नजिकै आएको छ भनेर पुरानो नियममा उहिलेदेखि नै यो चाहिँ भविष्यवाणी गरिएको कुरा हो यो राज्य भनेको अनि मसीह आउनु भएर है राज्य गर्नुहुनेछ है सदा चाहिँ राज्य गर्ने वंश तिमीबाट आउनेछ भनेर दाउदलाई भन्नुभएको छ एउटा राज्य चाहिँ स्थापना हुनेछ मसीहले राज्य गर्नुहुनेछ भन्ने त थुप्रै लेखेको छ पुरानो नियममा जस्तै कि कुनै बेला यशया 2 अनि यो पहिला हेरेको कुराहरू हो है यरुसलेममा नै त्यो राज्यको केन्द्र हुनेछ यसै 11 है चाहिँ सृष्टिका जंगली पशुहरू धरी चाहिँ अब जंगली नभइकन उनीहरू चाहिँ बाघ र बाघ भालु जस्ता जन्तुहरू चाहिँ भेडाहरूलाई पनि केही नखाइकन बस्नेछन् केही हानि नोक्सानी गर्नेछन् इत्यादि थुप्रै बयानहरू चाहिँ हामी पाउँछौँ जुन चाहिँ हुनेछ भनेर लेखेको त्यसैले पुरानो नियमको अगम वक्ताहरूले किन यो भविष्यवाणीमा चाहिँ जुन भविष्यवाणी गरेका थिए यो राज्यको बारेमा उनीहरूले चाहिँ पर देखेका थिए उनीहरूले एक दिन यस्तो हुनेछ यो राज्य तर बत्तीसमा दिने यहोन्नाको प्रचार चाहिँ फरक छ हेर्नुहोस् त किनभने प्रस्ताव गर किनभने स्वर्गको राज्य कहाँ आएको छ नजिकै आएको छ त्यो फरक छ पुरानो अगमका अलिक टाढै थियो दर्शनमा देखिरहेको छ दूरबीनले जस्तो होइन तर बत्तीसमा दिने यहोन्नालाई दूरबीनै चाहिँ नजिकै छ तिमीहरूको आँखाको अगाडि राजा नै उभिरहनु भएको छ त्यसैले राज्य नजिकै आएको थियो किनभने राजा नै नजिक आइसक्नु भएको थियो ख्रिस्ट नै नजिक आइसक्नु भएको थियो जन्मिसक्नु भएको थियो अब लगभग 30 वर्ष पुग्नु भएको थियो अब बत्तीसमा दिने यहोन्नाले चाहिँ यो राज्यभित्र पस्नको लागि आत्मिक शर्तहरू छन् त्यहाँ भन्ने कुरा चाहिँ सिकाउँदैछ पश्चाताप गर जो कोही छिर्दैन त्यहाँ चाहिँ एक किसिमको धार्मिकता हुनुपर्छ नभए छिर्दै छिर्दैन जस्तो कि एकचोटि मत्ती 5:20 यस्तो किसिमको अभिव्यक्ति यहाँ पाउँछ मत्ती 5:20 प्रभु येशूले भन्नुभएको कुरा हो किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकताले मत्ती 5:20 मत्ती 5:20 किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकताले शास्त्री र फरिसीहरूको धार्मिकता उछिनेन भने यस्तो खालको धार्मिकता जुन हुनुपर्ने त्यहाँ भएन भने र यदि मानवीय धार्मिकता मात्र त्यहाँ छ भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्न छैन त्यसैले त्यहाँ पश्चाताप गर भन्न खाँचो छ पाप महसुस गर्ने परेको थियो अनि केवल मसीहले मुक्तिदाता यीशुले मात्र मेरो पापको समस्या समाधान गर्न सक्नुहुन्छ भनेर चाहिँ उनीहरूले महसुस गर्नै परेको थियो त्यसैले हेर संसारको पाप उठाइलाइ जाने परमेश्वरको थुमा भनेर चाहिँ यहोन्ना 1:29 चाहिँ त्यसरी त्यहाँ भनेको हामी पाउँछौँ अब त्यो बेलाका धर्मगुरुहरू भनेको चाहिँ को सबैलाई थाहा छ होला फरिसी र शास्त्रीहरू उनीहरू चाहिँ एकदम स्वधर्मी मानिसहरू आफू नै हामी धर्मी छौँ हामीलाई पश्चाताप किन खाँचो परेर भन्ने खालको मान्छेहरू उनीहरू अनि उनीहरूलाई त्यसैले यहोन्नाको चाहिँ कडा शब्दहरू छ किनभने उनीहरूले भन्छ हामी बत्तीसमा दिँदैन हामी किन पश्चाताप गर्दैन हामी के पाप गरेका छौँ अनि फरिसीको शास्त्रीहरू बत्तीसमा लिँदैन है हेर्न चाहिँ आउँछन् है के भइरहेछ यहाँ है यसो चेक गर्न आएको होइन तर उनीहरू चाहिँ बत्तीसमा चाहिँ लिँदैन है त्यो हामी अहिले देख्नेछौँ अनि त्यसैले उनीहरूलाई यहाँ बत्तीसमा दिने यहोन्नाको शब्दहरू सुन्नुहोस् त 7 3:7 है मत्ती 3:7 तर जब उनले फरिसी र सदुकीहरू मध्ये धेरैलाई उनको बत्तीसमा आइरहेका देखे तब उनले तिनीहरूलाई भने हे बिहालु साँपका सन्तान हो साँप भन्दाखेरि हामीलाई अदनको बगैँचाको साँप र शैतानको याद आउँछ होइन त हे बिहालु साँपका सन्तान हो आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो यसकारण पश्चाताप लायकका फल फलाव अब पश्चाताप लायकका फलफला उसको प्रचार यस्तो छ है, यसको मतलब चाहिँ पश्चाताप गरेको छु भनेर देखाउनु पर्छ। पश्चाताप भन्ने कुरा चाहिँ अघि नै भने यो चाहिँ हाम्रो विचार परिवर्तन हुनु हो, त्यसैले त्यो चाहिँ भित्री कुरा हो। तर यहाँ पश्चाताप लायकका के फला फल, फल भनेको त देखिने कुरा हो, त्यो चाहिँ बाहिरी कुरा हो। पश्चाताप चाहिँ देखिँदैन किन त्यो मनभित्र हुने कुरा हो, मनको परिवर्तन। तर साँचो पश्चाताप छ भन्दा बाहिर चाहिँ त्यहाँ जीवनको परिवर्तन देखिनुपर्छ, मनको परिवर्तन देखिँदैन, जीवनको परिवर्तन चाहिँ देखिन्छ। पश्चाताप देखिँदैन तर फल चाहिँ देखिन्छ होइन। अनि त्यसैले बत्तीसमा दिने यो उनीहरूले भन्दैछ कि आफूले पश्चाताप गरेको छु भन्ने कुरा चाहिँ देखाउनै पर्छ। अब त्यसैले कतिजना चाहिँ आउँछन् अहिले, जस्तो कि हामी हेर्नेछौँ लुका सातमा एकचोटि पठाउँ, यो चाहिँ लुकाको सुसमाचारमा यहाँ तीन व्यक्तिहरूलाई हेर्दछ। लुका सातको 29 सबभन्दा पहिला लुका सातको 29 पढ्नेछु। उनको कुरा सुन्ने, बत्तीसमा दिने उनको कुरा सुन्ने सबै मानिसहरू र महसुल उठाउनेहरू, जसलाई चाहिँ सबैले पापीहरू भन्थ्यो, महसुल उठाउनेहरूले यूहन्नाको बप्तिस्मा लिएर परमेश्वरलाई धर्मी ठहराए। देख्दै हुनुहुन्छ महसुल उठाउनेहरू जसलाई चाहिँ समाजमा एकदम ठगहरू भनेर गनिन्थ्यो, उनीहरू चाहिँ पश्चाताप हामीले चाहिँ गर्नुपर्छ, हामी त ठग, हामी त एकदम पापी हो भनेर चाहिँ उनीहरू चाहिँ यर्दनमा गएर बप्तिस्मा लिएर चाहिँ हामी पश्चाताप गर्न चाहन्छौँ भनेर आउँछ। तर 30 फरिसीहरू र व्यवस्थाका गुरुहरूले चाहिँ उनीद्वारा बप्तिस्मा नलिएर, हेर्नुभयो हामीलाई किन लिनु पर्यो, के पश्चाताप गर्ने हामी है, यो महसुल उठाउने चाहिँ गर्नुपर्छ, हो जाऊ जाऊ तिमी चाहिँ जाऊ, म त के गर्नुपर्छ होइन, म त ऊ जस्तो छैन नि, म त हप्ताको कतिचोटि प्रार्थना गर्छु उपवास गर्छु भन्ने त्यो परिस्थिति आएर उसले बप्तिस्मा लिँदैन, र बप्तिस्मा नलिएर आफ्नै लागि परमेश्वरको मनसायलाई रद्द गरिदिए, जुन परमेश्वरले उसलाई बचाउन चाहनुभयो कि योजना अब पुरा भएन उसको जीवनमा, देख्नु है, यति त बुझ्छन्। तर अर्को व्यक्ति यहाँ बप्तिस्मा लिन आउँछ, उहाँ चाहिँ किनभने यहाँ त पापै नभएको पश्चातापै गर्नु नपर्ने एकजना व्यक्ति बप्तिस्मा लिन आउनुहुन्छ, त्यो चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट, जुन चाहिँ मत्ती 3 अध्यायमा, अब पल्ट है मत्ती 3 अध्याय मत्ती 3 अध्यायमा तेह्र पदमा हामी पढ्छौँ, तब येशू गालिलबाट यर्दनमा यूहन्नाका उनीद्वारा बप्तिस्मा लिन आउनुभयो, महसुल उठाउनेहरू आए, वेश्याहरू आए, पापीहरू आए, फरिसीहरू त आएनन्, सदुकीहरू पनि आएनन्, हेर्न त आएर नि त, तर प्रभु येशू आउनुहुन्छ अब त, अब यो पो हाम्रो सक्नु लाग्दैछ के भयो चाहिँ किन, योनालाई पनि त्यस्तो लाग्यो, योनाले भन्छ प्रभु अब मैले तपाईँलाई बप्तिस्मा दिने होइन, बरु तपाईँले चाहिँ मलाई दिनुहोस् है, हामीलाई त्यस्तै लाग्छ होइन, अनि योनालाई पनि त्यस्तै भन्छ 14 भन्छ, तर योनाले यसो भन्ने उहाँलाई रोके, मलाई पो तपाईँद्वारा बप्तिस्मा लिन खाँचो छ अनि तपाईँ पो मौका आउनुहुन्छ। तर 15 पदमा उहाँले भन्नुहुन्छ होइन तर मलाई बप्तिस्मा दिनु, स्वधर्मी सदुकीहरू फरिसीहरू जो पापी थिए, कपटी घमण्डी थिए, वास्तव उनीहरू चाहिँ हामीले के पाप गरेछ भन्ने छ, तर यहाँ चाहिँ परमेश्वरको पुत्र जसको एउटै पनि पाप छैन उहाँ चाहिँ भन्नुहुन्छ म चाहिँ बप्तिस्मा लिन चाहन्छु, तिमीबाट मैले बप्तिस्मा लिन मलाई देऊ। त्यसैले हामी यहाँ पढेपछि यो प्रश्न हुन्छ 15 पद उहाँको जवाब, अनि येशूले जवाब दिँदै उनलाई भन्नुभयो अहिले यस्तै हुन रह्यो किन, किनभने यसरी नै सबै धार्मिकता पूरा गर्नु हामीलाई उचित छ। तब उनले उहाँलाई अनुमति दिए। अब प्रभु येशूलाई पश्चाताप गर्न खाँचो थिएन किनभने उहाँको पाप छैन, तर बप्तिस्मा दिने यूहन्नाद्वारा बप्तिस्मा लिनु चाहिँ ठिक कुरा थियो। त्यो नलिनेहरू चाहिँ बेठिक माथिहरूले जो हामीले के गर्ने हामीले किन दिने भनेर बसिरहेको छ। तर त्यो बेला चाहिँ इजरायलीहरू हो भने उनीहरू बप्तिस्मा लिनु चाहिँ ठिक कुरा थियो, उचित कुरा हुन्थ्यो, उचित कुरा चाहिँ यो हो भनेर चाहिँ उहाँले देखाउँदै हुनुहुन्छ। तर हामीलाई लाग्छ तर किन उचित है ख्रिस्टलाई है अरूलाई त उचित तर उहाँलाई किन उचित है? याद गर्नुहोस् उहाँको उद्देश्य नै पापीहरूलाई बचाउन आउनुभएको, अनि त्यसैले उहाँको सेवकाईको यो त सुरु हो है। अनि सुरुमा नै जसलाई उहाँ बचाउन आउनुभयो उनीहरूसँग उनीहरूसँगै बगलमा चाहिँ उहाँ खडा भइदिनुहुन्छ। अनि यो त हामी पुरै देख्नेछौँ क्रुससम्म है। उहाँ चाहिँ पापीहरू जसलाई बचाउन आउनुभयो उनीहरूकै ठाउँमा उभिदिने, उहाँको पापीहरूकै छेउमा उहाँ आइदिने, र जुन पापीहरूको लागि त्यो बप्तिस्मा को काम हुँदै थियो है त्यही नै उहाँ आउनुभयो। अनि हामी के देख्छौँ भने लगभग यसको 3.5 वर्षपछि उहाँले अर्को बप्तिस्माको पनि कुरा गर्नुहुन्छ, त्यसले तपाईँलाई बुझ्न सहायता गर्छ। हेर्नुहोस् त Luke 12:50 यो पानीको बप्तिस्मा प्रभु येशूले लिनुभएको 3.5 वर्षपछि चाहिँ उहाँले भन्छ अब एउटा बप्तिस्मा चाहिँ मैले एकदम दिनुपर्छ। Luke 12:50 Luke 12:50 प्रभु येशूले भन्दै हुनुहुन्छ तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ र त्यो पूरा नभएसम्म म कति चेपारोमा परेको छु। एकदमै त्यो बप्तिस्मा मैले लिनै पर्छ भन्दै हुनुहुन्छ। अनि यो बप्तिस्मा जुन उहाँले उल्लेख गर्नुभएको छ जो पूरा गर्न म आएको हुँ, त्यो पूरा नभएसम्म म एकदम चेपारोमा परेको छु है कुसमुकुस होइन, त्यो कहिले त्यो मैले पूरा गर्नु मेरो उद्देश्य हो, जीवनको उद्देश्य नै त्यो। अनि त्यो चाहिँ के हो भने त्यो त उहाँको मृत्युको कुरा गर्नुभयो, क्रुसमा उहाँ मर्ने कुरा गर्नुभयो। एक्चुली Matthew 20 पढ्नुहोस् त Matthew 20 अनुमतिको 20:22 पढ्छौ। तर येशूले जवाब दिएर भन्नुभयो तिमीहरू के माग्दछौ सो जान्दैनौ, जुन कचौरा म पिउनेछु के तिमीहरू त्यो पिउन सक्छौ? यो त तपाईँलाई यसको अर्थ थाहा हुनुपर्ने। गेतसेमनी बगैँचामा उहाँले चाहिँ पितासँग के प्रार्थना गर्नुभयो, पिता सम्भव भए यो कचौरा मबाट हटिजाओस्, तरै पनि मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस्। कुन कुरा चाहिँ उहाँको ठ्याक्कै अगाडि थियो जुन चाहिँ उहाँको लागि चाहिँ एउटा सिद्ध मानिसको लागि अति नै सोच्दाखेरि पनि पीडादायी थियो, त्यो चाहिँ के भने संसारकै पाप बोकेर क्रुसमा मर्ने कुरा, परमेश्वर पिताबाट अलग हुने कुरा, अनि परमेश्वर क्रोधको कचौराबाट पिउनु पर्ने। प्रभुले भन्नु जुन कचौरा म पिउनेछु के तिमीहरू त्यो पिउन सक्छौ चेलाहरू, अनि जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ के तिमीहरू त्यो बप्तिस्मा लिन सक्छौ। उहाँको क्रुसको मृत्युको कुरा गरिरहनुहुन्छ जब चाहिँ उहाँ चाहिँ सारा संसारको मानिसहरूको पापहरू नै सँग उहाँको बप्तिस्मा हुन लागेछ, जुन कुरासँग उहाँ आफू पुरै भिज्न लागिरहेछ, बप्तिस्मा लाँदा पुरै भिज्छ हामी है, जेमा चोपलिन्छौँ त्यो जस्तै हुन्छ। यो बप्तिस्मा भन्ने शब्द चाहिँ पहिला बाइबलभन्दा पनि पहिला प्रयोग हुँदाखेरि चाहिँ यसको अर्थ चाहिँ जस्तै कि कुनै रङ भएको डिब्बामा मैले यो सेतो कलम डुबाएँ भने रातो रङ हो, निकाल्दा यो पनि रातो हुन्छ, अनि यो डुबाउनलाई बप्तिस्मा भन्छ ग्रिक भाषामा, अनि जे भित्र डुबायो त्यस्तै हुने। अनि प्रभु येशू चाहिँ हाम्रो लागि पाप बन्ने कुरा गरेर क्रुसमा। अब त्यसैले पानीको बप्तिस्मा उहाँ लिँदाखेरि चाहिँ त्यो बप्तिस्माको चित्रण मात्र थियो कि पापीहरूकै मा गनिने छ उहाँ चाहिँ, उहाँहरू त्यसैको लागि आउनुभएको है। जस्तो कि हामी एक दुईवटा पद हेरौँ न है, पहिलो पत्रुस दुईमा जाँ, पहिलो पत्रुस दुई अध्याय, पहिलो पत्रुस दुईको बाइसमा चाहिँ उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छल कपट नै उहाँको मुखमा पाइयो, उहाँ पाप रहित हुनुहुन्थ्यो भनेछ। तर चौबिस पदमा चाहिँ हामी पढ्छौँ, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। हाम्रो पापहरूसित उहाँ बप्तिस्मा हुनुभयो अथवा त्योसँग उहाँ चाहिँ मिसिनु भएको छ, उहाँ पाप रहित तैपनि हाम्रो पाप बोक्नु भएको छ। त्यस्तै पहिलो पत्रुसकै एक पन्ना पल्टाउनुहोस् तिनको अठारमा हेर्नुहोस् न, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मीले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नु भयो र शरीरमा मारिनु भयो तर आत्माद्वारा जीवित पारिनु भयो। त्यसैले उहाँ पापी हुनुहुन्थ्यो तर हामीलाई बचाउनको लागि चाहिँ उहाँ पापीहरू भएकै ठाउँमा आएर चाहिँ जुन पापीहरूले चाहिँ पश्चातापको बप्तिस्मा लिँदै थिए त्यहाँ पनि उहाँ गनिनु भएको छ है। उहाँ पश्चाताप गर्नु परेर होइन तर पापीहरूको निम्ति चाहिँ उहाँले केही गरिदिन लाग्नु भएको छ। त्यसपछि क्रुसमा है उहाँ मर्नुभयो तर उहाँ त्यो मर्नलाई योग्य हुनुहुन्थ्यो, जसरी त्यो बप्तिस्मा पनि लिनलाई चाहिँ उहाँ त योग्य थिएन वास्तवमा, किनभने त्यो त बप्तिस्मा लिनै आवश्यक थिएन उहाँलाई एउटा पश्चातापको बप्तिस्मा। तर क्रुसमा पनि उहाँ मर्न आवश्यक थिएन नि, पापको ज्याला मृत्यु हो, त्यो त उहाँको पापै थिएन तर हाम्रो पाप बोक्नु भयो। त्यसैले पापीहरूको निम्ति उहाँ आएकोले चाहिँ उहाँ चाहिँ त्यसैले पानीमा चाहिँ चित्रण रूपमा मात्रै क्रुसमा चाहिँ साँच्चीकै बप्तिस्मा उहाँले लिनुभयो। यसरी अब हामी मत्तीको सुसमाचारमा चाहिँ पल्टाउनेछौँ। अब तीन अध्यायमा बप्तिस्मा दिने यूहन्नाले चाहिँ के भन्छन् भने यो स्वर्गको राज्यभित्र पस्न चाहिँ आत्मिक शर्त छ, आत्मिक त्यहाँ चरित्र छैन भने पस्न सक्दैन, त्यसैले उसले पश्चाताप गर्नै पर्छ। अनि यदि पश्चाताप गरेन भने चाहिँ नतिजा डरलाग्दो छ, जुन चाहिँ उहाँले बताउनुहुन्छ बाह्र पदमा, तिनको बाह्र पदमा बप्तिस्मा दिने यूहन्नाले भन्छ, उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा गर्नुहुने पार्नुहुनेछ, तर भूस चाहिँ उहाँले नलिप्ने आगोले जलाउनुहुनेछ। यो चाहिँ आगोको बप्तिस्मा पनि भनेछ, यो त नरकमा डुबाउने कुरा, जसले पश्चाताप गर्दैन उसले मुक्ति पाउँदैन अनि मुक्ति नपाउने चाहिँ उसलाई भूससँग तुलना गरेको छ, अनि भूस चाहिँ आगोको लागि भए जस्तै एउटा मुक्ति नपाएको व्यक्ति चाहिँ आगोमा नष्ट हुनेछ, त्यसैले पश्चाताप गर भनेछ है। अब मत्तीको चार अध्यायमा अब हामी पढौँ र सत्र पदमा प्रभु येशूले प्रचार गर्न थाल्नुभएको पर्छ। अहिलेसम्म त बप्तिस्मा दिने उनीहरूले प्रचार गर्दै थियो अनि प्रभु येशूले बप्तिस्मा लिनुहुन्छ, उहाँको पापीहरूको निम्ति उहाँको सेवाकारी सुरु हुन्छ है, जुन पापीहरूको पाप बोक्न उहाँ आउनु भएको छ होइन। अनि उनीहरूको बप्तिस्मा होइन उहाँले लिइदिनु भएको छ है, नरकको दण्ड उहाँले बोक्नु भएको हो है। अनि सत्र पदमा प्रभु येशूले चाहिँ यसरी प्रचार गर्नुहुन्छ, सत्र पद, त्यस समयदेखि येशूले प्रचार गर्न र भन्न थाल्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। ठ्याक्कै उही कुरा प्रचार गर्ने हुनाले, जुन बप्तिस्मा दिने हुनाले प्रचार गरे, उहाँले पनि भन्नुहुन्छ स्वर्गको राज्यमा पस्नलाई चाहिँ त्यहाँ आवश्यक आत्मिक कुरा चाहिन्छ नै। अनि प्रभु येशूले अब सहायता गर्न चाहनुहुन्छ मानिसहरूलाई, त्यो के हो त्यो बुझ्नलाई, के कुरो चाहिन्छ त यहाँभित्र पस्नलाई, इजरायलले बुझेकै थिएन है अधिकांशले। त्यसैले उहाँले यो बुझाउनलाई नै मत्तीको 5, 6 र 7 अध्याय हो त्यो बुझ्नुहोस् है। 4 पुगेछ, यो 5, 6, 7 अध्यायले चाहिँ के बताउँछ भने स्वर्गको राज्यभित्र पस्ने हो भने चाहिँ यस्तो चरित्र चाहिँ हुनैपर्छ, छैन यस्तो चरित्र त्यसैले पश्चाताप गर कुरा नै। अनि पश्चाताप गर्नलाई चाहिँ उनीहरूको पाप देखाउन थाल्नुहुन्छ 10 आज्ञा प्रयोग गर्दै। अनि तर पहिला चाहिँ यस्ताहरू चाहिँ पस्ने छन् भन्ने छ, मत्ती 5 अध्याय मा त्यो सुरु हुन्छ। अनि त्यहाँ पढ्नु अगाडि है अर्को ठाउँमा पनि हेर न, आत्मिक त्यो आवश्यकता के हो त हामी स्वर्गको राज्यभित्र पस्नलाई, यूहन्नाको सुसमाचारमा हेऱ्यो भने एकचोटि पल्टाउँ त, यूहन्ना तीन अध्यायको 3 पद र 5 पदमा पढ्दाखेरि चाहिँ व्यवस्थाकै एउटा गुरुलाई उहाँले सिकाउनु परिरहेछ, उसलाई घरि थाहा छैन भनेर त इजरायल प्रजालाई के थाहा हुने है, उनीहरूलाई पछ्याउनेहरूलाई भनौँ न। योहन्ना 3:3 फरिसी निकोदेमसलाई प्रभु येशूले राति सिकाउँदै हुनुहुन्छ, योहन्ना 3:3 येशूले जवाफ दिएर उनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। नयाँ गरी जन्मिनुपर्छ, यहाँ भित्र चरित्र भनेको अस्ति अध्ययन गर्ने यो भित्री कुरा हो, अनि यो चाहिँ आत्मिक कुरा हो, अनि यो चाहिँ नयाँ जन्मै हुने, यो भित्र नै हामीलाई नयाँ बनाइन खाँचो छ, जुन चाहिँ परमेश्वरको पवित्र आत्माले मात्र गर्न सक्नेछ। अनि विश्वास गर्ने जिम्मेवारी चाहिँ एउटा व्यक्तिको, म पापी छु भन्दै जब परमेश्वरले विश्वास गर भन्ने कुरा विश्वास गरिन्छ, उसले नयाँ जन्म पाउँछ, नयाँ व्यक्ति हुन्छ। 3:5 पनि हेर्नुहोस् त, योना 3:5 येशूले जवाब दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस पानी र आत्माबाट जन्मेन भने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन, उसले देख्न सक्दैन 3:3 ऊ पस्न सक्दैन 3:5 परमेश्वरको राज्यभित्र। त्यहाँ आत्मिक कुरा एउटा चाहिन्छ, नयाँ जन्म हुनुपर्छ, त्यसलाई चाहिँ आत्मिक जन्म भनिन्छ। अनि त्यसैले आत्मिक जन्म पाएर कस्तो हुन्छन् उहाँले बयान गरिदिनुहुन्छ, मत्ती 5 अध्यायमा हामी पढ्छौँ है, मत्ती 5 अध्यायमा पढ्छौँ। अनि त्यो पढ्न अगाडि चाहिँ यहुदीहरूको हेराइलाई एकचोटि फेरि पुनर्विचार र सम्झना गरौँ, त्यो के भने उहाँले प्रचार गर्न थाल्नु हुँदाखेरि चाहिँ तुरुन्तै उहाँले चाहिँ आश्चर्य कर्महरू गर्न थाल्नुभयो, अनि त्यो आश्चर्य कर्महरू चाहिँ देखेर यहुदीहरू हुल्का हुल हजारौँ हजारौँ चाहिँ उहाँका आए, तर पश्चाताप गर्नेहरू एकदम थोरै थिए, जुन चाहिँ हामीले मत्ती 4 अध्यायको 23 पदमा एकचोटि हेरौँ त, मत्ती 4:23 अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। 24 पद अनि उहाँको कीर्ति सिरियाभरि फैलियो, उत्तर पूर्वमा भएको अर्कै इलाकामा, र किसिम किसिमका रोग र पीडाहरूले, भनेपछि जुनसुकै रोग किन नहोस्, ती सताएकाहरू सबै बिरामी मानिसहरूलाई सबै नै जो जो आए दुष्ट आत्मा लागेकाहरू जस्तो सुकै होस् सारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँका ल्याए अनि उहाँले तिनीहरूलाई निको पार्नु अनि गालिल डिकापोलिस यरुसलम युदिया र यर्दन पारीबाट ठुला ठुला भिड उहाँको पछि लागे बत्तिसमा दिने योहन्नाले चाहिँ एउटै पनि आश्चर्यकर्म गरेन उसको काम त्यो थिएन तर प्रभु येशु जो मसीह आउनुभयो उहिलेको भविष्यवाणी अनुसार सबै मसीहले गर्ने चिन्हहरू हजार वर्षमा राज्यकोमा हुने उहाँको शान्तिको राज्य कस्तो हुनेछ है उहाँको अधीनमा जिउनेहरू उहाँको राज्यको प्रजाहरूलाई कस्तो खालको आशिषहरू उहाँले ल्याउने हुनेछ देखिने रूपमा उहाँले देखाउनु भयो तर समस्या के भने यहुदीहरू चाहिँ यो बाहिरी भौतिक आशिषहरूको लागि चाहिँ खुब उत्सुकता भयो उनीहरू खुब लालच गरे निको हुन चङ्गाइ पाउन स्वस्थ हुन हजारौँलाई खुवाउँदा रोटी खाँदाखेरि उनीहरू पनि त्यहाँ बसेर रोटी र माछाबाट खान $12 जम्मा गर्न चाहिँ एकदमै उनीहरू उत्सुक थिए तर यो पश्चाताप गर यसको लागि चाहिँ उनीहरू उत्सुक थिए मत्तीको सुसमाचार पढ्दै जाँदाखेरि चाहिँ हामी त्यही दिशामा गइरहेछ जति अगाडि बढ्यो त्यति चाहिँ प्रभु येशुदेखि चिडिन थाल्छ इज्रायल अनि आखिरमा चाहिँ क्रुसमा टाँगिन्छ मत्तीको सुसमाचार नै त्यही देखाउँछ है अनि त्यसैले त्यो भिडहरूलाई देखेपछि जो चाहिँ प्रभु येशुलाई थाहा थियो यिनीहरू खालि यो बाहिरी कुराको लागि मात्र आएको त्यसपछि तुरुन्तै उहाँको सबभन्दा पहिलो अभिलेख गरिएको प्रवचन सुरु हुन्छ मत्ती 5:6-7 अनि यो प्रवचन चाहिँ उनीहरूलाई पुरै दोषी ठहराउने प्रवचन हो उनीहरूलाई सान्त्वना दिने खालको प्रवचन चाहिँ होइन किनभने उनीहरू यस्ता थिएनै थिएन ठिक यसमा जस्तो हुँदैन हुनु हुँदैन भने चाहिँ त्यस्तै थिए जस्तो हुनुपर्छ भने चाहिँ त्यस्तो थिएन अनि सुरुमा चाहिँ कस्तो हुनु पर्थ्यो उहाँले सुरु गर्नुहुन्छ मत्ती 5:3 आत्मामा पहिलो शब्द नै छ शरीरको कुरा गर्नुहुन्न आत्मामा गरिब हुनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो स्वर्ग राज्यमा को पस्छ भन्दैछ आत्मामा गरिब भन्नु जसले चाहिँ महसुस गर्छन् कि म भित्र चाहिँ यहाँ रित्तो रहेछ म चाहिँ परमेश्वरको सामु एउटा पापी रहेछु डरलाग्दो पापको ऋण चाहिँ आकाशसम्म पुगेको रहेछ जसले यो महसुस गर्छ नि त्यो चाहिँ स्वर्गको राज्य पस्नेछ जो चाहिँ पापको लागि दुखित हुन्छन् 4 शोक गर्नेहरू धन्य हुन् किनभने उनीहरूले सान्त्वना पाउनेछन् नम्र उनीहरू धन्य हुन् किनभने उनीहरू पृथ्वीका अधिकारी हुनेछ यो राज्य चाहिँ यो पृथ्वीमा नै हुनको लागि भविष्यवाणी गरिएको छ है अनि आत्मिक कुरा गर्नुहुन्छ धार्मिकताका निम्ति भोकाउने त्यो रोटीको लागि होइन तिर्खाउनेहरू धन्य हुन् किनभने उनीहरू तृप्त हुनेछन् दया गर्नेहरू धन्य हुन् किनभने उनीहरू दया पाउनेछ एउटी समाज एकदमै भ्रष्ट थियो चरम सीमामा पुगेको थियो वास्तवमा जब प्रभु येशू आउनुभयो भने नैतिकतामा अनि अपराध कुरामा लोभ घमण्ड यस्ता कुराहरू चाहिँ मामुली थियो है अनि त्यसैले अब हृदयको कुरा गर्नुहुन्छ 8 हृदयमा शुद्ध हुनेहरू धन्य हुन् होइन बाहिरी त्यो फरिसीको जस्तो सेतो लुगा लगाएर मात्र हुने भएन किनभने उनीहरूले हृदयमा शुद्ध हुनेहरूले परमेश्वरलाई देख्नेछन् अनि यसरी उहाँले चाहिँ मत्ती 5 सुरु गर्नुहुन्छ अनि त्यसपछि 10 प्रयोग गर्न थाल्नुहुन्छ है उनीहरूले 10 पनि उनीहरूले चाहिँ हामीले पालन गरेछौँ भन्ने खालको तरिकाले जिइरहेका थिए होइन तिमीहरूले पालन गरेका छैनौ भनेर देखाउनलाई चाहिँ कसरी भन्न थाल्नुहुन्छ भने यसरी भन्न थाल्नुहुन्छ जस्तो कि 27 तिमीहरूले सुनेका छौ पुराना समयकारलाई यो भनिएको थियो तिमीले व्यभिचार नगर हो तिमीहरूको गुरुहरूले पनि त्यो सिकाएका छन् तिमीहरूले व्यभिचार नगर अनि तिमीहरूले भन्ठान्छ हामीले व्यभिचार गरेको छैन तर म भन्छु तिमीहरूले गरेका छौ अनि त्यसरी प्रचार गरिदिनुहुन्छ भनेर 28 तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ अब उहाँको प्रचार त एकदम कडा छ यो यो पढ्यो भने यो त सुसमाचार होइन यो त व्यवस्थाले उनीहरूको पाप देखाउँदै हुनुहुन्छ जस्तो कि पल्टाउनुहोस् त Romans 3:19 अनि सुसमाचार प्रचार भनेको वास्तवमा त्यहाँबाट सुरु हुनुपर्छ पहिला चाहिँ राम्रो खबर अगाडि नराम्रो खबर सुनाइनुपर्छ खुसीको खबर अगाडि पहिला दुःखको खबर सुनाइनुपर्छ. तर अहिले ठ्याक्कै उल्टो छ. जुन प्रचार भनेर धेरैजसले गर्छन् उनीहरूले भन्दछ, ए तपाईँ चङ्गाइ हुन चाहनुहुन्छ, तपाईँ धनी हुन चाहनुहुन्छ, तपाईँ खुसी हुन चाहनुहुन्छ, तपाईँ आनन्दित परिवार भएर जिउन चाहनुहुन्छ, सुसमाचार रे त्यसलाई. त्यो होइन, उनीहरू तयारै छैन प्रभु येशूमा विश्वास गर्नलाई. उनीहरूको पाप नदेखेसम्म उनीहरू ख्रीष्ट क्रुसमा मर्नुभएको कुरा विश्वास कुनै हालतले पनि गर्दैन, गर्दै गर्दैन. त्यसैले रोमी 3:19 माफ गर्नु 20 पदको लास्टमा लेखेको छ, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ. पहिला त पापी नै महसुस गर्नु पर्यो नि. पाप चिन्ने ज्ञान कहाँबाट आउँछ? दशाज्ञाबाट. त्यसैले प्रभु येशूले चाहिँ मत्ती 5:6-7 तपाईँले हेर्नुहोस् न कुन कुन आज्ञा है, उहाँले एक पछि अर्को दशाज्ञा उहाँले गर्न थाल्नुहुन्छ. कहिले यताबाट कहिले उताबाट होइन, अनि एकदम सिपालु सार उहाँले चाहिँ ध्यान हुन्छ. अब त्यसैले यहुदीहरू चाहिँ भौतिक चिजहरूमा चाहिँ एकदम उनीहरूलाई चाहिँ चासो थियो. उनीहरू एकदम सुरुमा छ नि प्रभु येशूको सुरुको सेवाकै त उहाँ त एकदमै एकदमै लोकप्रिय सुरुमा है, एकदमै लोकप्रिय हुनुहुन्थ्यो है. हजारौँ हजार उहाँको भिड लागिरहेछ. तर प्रभु येशूलाई थाहा थियो उहाँ चाहिँ 3.5 वर्षपछि चाहिँ यही इजरायलीहरूको लागि चाहिँ रुनुपर्नेछ किनभने उनीहरूले पश्चाताप गरेन. अनि त्यसैले उनीहरू चाहिँ आफ्नो हृदयको रोग यर्मिया 17:9 त थाहा होला नि होइन, मानिसको हृदय सबैभन्दा छली हुन्छ र त्यो निको नहुने रोग लागेको छ है. त्यो अति भ्रष्ट हुन्छ, त्यो अति छली हुन्छ. त्यसलाई चाहिँ अनुवादमा चाहिँ निको नहुने रोग लागेको छ. त्यसरी पनि यर्मिया 17:9 लेखेको छ. अब त्यो आत्मिक रोगबाट बचाउन आउनुभएको, अनि हो उहाँले भौतिक आशिष पनि प्रशस्त दिन सक्नुहुन्छ अनि वास्तवमा गर्नुहुन्छ नै है. तर युदीहरूले चाहिँ एउटा चाहन्छ अर्को चाहिँ चाहँदैन. त्यही नै हो समस्या मान्छेले. अनि यो राज्य है, जुन अब त्यो शब्दलाई हेर्नु न, स्वर्गको राज्य नजिकै आएको छ. अब युदीहरूलाई के थाहा थियो भने दानियल 2:1 जानुहोस् त, यस्ता भविष्यवाणीहरू उनीहरूलाई थाहा नभएको होइन है. दानियल 2:44 मसीह आउनुहुनेछ र उहाँले चाहिँ राज्य स्थापना गर्नुहुनेछ भनेर ब्रजमै युदीहरूलाई थाहा थियो. तर उनीहरू कस्तो राज्य चाहन्थ्यो भने उनीहरू चाहिँ राजनीतिक रूपमा हामीलाई छुटकारा दिने, हामीलाई रोमी सम्राटको अधीनमा बस्नु नपर्ने, अगस्त सिजरलाई कर तिर्न नपरोस्, त्यस्तो खालको चाहिँ स्वतन्त्रता हामीलाई चाहिँ चाहियो, त्यो खालको मुक्ति चाहिँ. तर यो पापबाट मुक्ति चाहिँ उनीहरूले खोजिरहेको थिएनन्. समस्या त्यो हो. अब दानियल 2:44 भविष्यवाणी हेर्नु त, 44 पद इजकियल दानियल होइन 2:44, यी राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जुन चाहिँ कहिले नष्ट हुने छैन. अब कसले यो राज्य खडा गर्नुहुनेछ भनेछ, कसैले भन्नुहोस् त, कसले यो राज्य खडा गर्नुहुनेछ? परमेश्वरले. कहाँको परमेश्वरले? स्वर्गको परमेश्वरले. त्यसैले यो राज्यलाई चाहिँ स्वर्गको राज्य भनेछ. बुझ्नुभयो? परमेश्वरले खडा गर्ने हुन्छ. त्यसैले यो परमेश्वरको राज्य हो. त्यसले यो दुई तरिकाले भनेछ. मत्तीको सुसमाचारमा चाहिँ स्वर्गको राज्य, स्वर्गको राज्य भनेछ. अरू लुका मर्कुस योहन्नामा चाहिँ स्वर्गको राज्य भनेछ, होइन परमेश्वरको राज्य भनेछ. कति ठाउँमा चाहिँ एउटै अर्थले भनेको. अनि कहिलेकाहीँ चाहिँ यस्तो पनि हो, यहुदीहरू कस्तो अन्धविश्वासमा चाहिँ डुबेको थियो भने परमेश्वर चाहिँ उच्चारण गर्नु हुँदैन अरे, त्यो अति पवित्र नाम हो, त्यसैले भन्नु पनि हुँदैन, यस्तो यस्तो मानवीय नियमहरू बनाएको थियो. त्यसैले उनीहरूले परमेश्वरको नाम उच्चारण गर्दैन थिए, आजसम्म पनि गर्दैन. अङ्ग्रेजी लेख्ने यहुदीहरूले पनि यदि उनीहरूले जीओडी गड लेख्नु पर्यो भने लेख्दैन उनीहरू, जी ड्यास र डी लेख्छ. हिजो मात्र पनि मैले पढ्दै थिएँ एउटा इजरायली लेखेको जी ड्यास. उनीहरूले भन्छ एउटा एकदम पवित्र नाम, मानव खुब परमेश्वरलाई आदर गरे जस्तो वास्तवमा आदर गरे त होइन, त्यो त मानवीय एउटा नियम मात्र हो. अनि त्यसैले चाहिँ उनीहरूले चाहिँ मत्तीले यहुदीहरूलाई लेख्दाखेरि यहुदीहरूको यो मानसिकता बुझेर पनि परमेश्वरको राज्य भन्ने सट्टामा स्वर्गको राज्य भनिरहेको पनि देखिन्छ एउटा. अब त्यसैले यहुदीहरूलाई थाहा थियो स्वर्गको राज्य चाहिँ स्थापना हुन्छ, अर्थात् स्वर्गकै परमेश्वर आएर राज्य गर्नुहुनेछ. अनि अब त नजिकै आएको छ, पश्चाताप गर्ने कि नगर्ने कुरा त त्यो छ. आउनुहोस् हामीले चाहिँ जुन यहाँ अध्ययन यहाँसम्म गऱ्यौँ है, यसबाट हामीलाई पनि चुनौती के छ भने हामीले पश्चाताप गरेका छौँ कि छैन, यो चाहिँ एकदम नम्बर एक कुरा. हामीले भनौँ न पश्चाताप गरेको छु, मैले विश्वास गरेको छु है. अब बक्तिस्मा दिनेले यो उनीहरूले भन्छ तर त्यो चाहिँ देखिनुपर्छ भन्दैछ, देखिनै पर्छ नत्र भने अह आगोको झिलमा फ्याँकिन्छ. यो त गम्भीर कुरा. एउटा त्यो बुझ्नलाई चाहिँ एउटा तराजु मसँग भएको भए है, एकातिर चाहिँ पश्चाताप भन्ने कुरा राखौँ होइन, पश्चाताप चाहिँ ढक राख्ने ठाउँमा राखौँ मानव अथवा त्यतिर, अर्कोतिर चाहिँ हाम्रो जीवनलाई राखौँ. अब पश्चाताप गरेको छु भनेर चाहिँ स्वाट्टै होइन यसले चाहिँ छ भनेर आफ्नो वजन देखाइरहेछ, तर जीवन चाहिँ एकदम हल्का छ होइन, फुल गर्दा पनि उड्ने खालको संसारै जस्तो छ, केही फरकै भएको छैन कि होइन. क्रिस्चियन हो म, प्रभु येशूलाई विश्वास गर्छु, मलाई आउँछ भनिरहेको छ होइन, तर छैन जीवन. अनि पश्चाताप लायकको फल, त्यो शब्द लायक भनेको चाहिँ ग्रिक भाषामा चाहिँ योग्य अथवा बराबर भनेको, पश्चातापको योग्यको जीवन हुनु पर्यो भन्दैछ. अनि त्यसैले तपाईँ र मैले पनि छ नि, के हाम्रो जीवनले चाहिँ हामीले साँच्चै पश्चाताप गरेको छ भनेर देखाइरहेछ कि छैन, नभन्दा धोकामा परिरहेछ हामी. त्यसैले बक्तिस्मा दिने यूहन्नाले प्रेममा नै यो कडा वचनहरू गरेको, अनि प्रभु येशूले पनि निकै कडा शब्द गर्नुभयो, किनभने उनीहरू त बिउजाउनु परिरहेछ, उनीहरू त सुनिरहेछन् है, स्वर्गकै हेर्छन् हामी त फरिसी सदुकीहरू, उनीहरू त्यो सोचिरहेछन्, उनीहरू नरक जाँदैछन् भनेर देखाउनलाई कतिवटा शब्द प्रयोग गर्नुभयो. त्यो त परमेश्वरको दया हो, बिखालु साँपको सन्तान, अब त्यसले त नबिज्यो भने त अब के बिग्रिन्छ होइन. त्यसपछि अब आगोको झिलमा फ्याँकिन्छ, अथवा कसरी भनेको थियो आगोमा फालिनेछ, भुस भन्दैछ, यति हल्का है. त्यसैले हामी आफैलाई जाँच्न कि हामीले साँच्चै दण्डवत गरेछ, पूर्वदेखि आएका त्यत्रो परदेखि आएर चाहिँ दण्डवत गरे बालक येशूलाई, नजिकैकाहरूले चाहिँ गरेन, हामीले चाहिँ परमेश्वरले पठाउनु भएको यो सबभन्दा विशेष व्यक्तिको अध्ययन गर्दैछ है. सुसमाचारमा उहाँको उहिलेदेखिको योजना कसरी पुरा भएको पन्नै पछि हेरिरहेछ, भविष्यवाणी पछि भविष्यवाणी. अनि बहानै हुँदैन हामीलाई यदि हामी अझै पनि यदि हामी साँचो गरी मुक्ति पाएका छैनौँ भने. अनुसार प्रार्थना गरौँ र उहाँको सामु हामी झुकाउँ.